यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। नेपाल सधैं शान्ति, मानव अधिकार र न्यायका पक्षमा रहने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। 24 घण्टाभित्र हवाई भाडा दर उपलब्ध गराउन वायु सेवा कम्पनीहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको निर्देशन। चालू आर्थिक वर्षको 4 महिनामा 12.71 अर्ब रूपियाँको विद्युत भारत निर्यात। अमेरिकाले युक्रेनलाई जमीन मुनि बिछ्याउने विस्फोटक पदार्थ उपलब्ध गराउने र 20 वर्ष मुनिको साफ महिला साफ च्याम्पियनशीप 6 संस्करण बंगलादेशमा आयोजना हुने।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सधैं विश्व शान्ति, मानव अधिकार र न्यायका पक्षमा रहने स्पष्ट पार्नु भएको छ। प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमला विरूद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाको आज ध्यानाकर्षण पत्र बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले तटस्थता भनेको बलियाले कुटिरहने र कमजोरले सही रहने भन्ने नभएको बताउँदै ध्यानाकर्षण पत्रमा उठाइएका विषयको विपरीत सरकार नजाने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले कुनै शक्ति विरूद्ध आफै लड्न नजाने, सैन्य गठबन्धनमा पनि नरहने तर अन्याय सहेर नबस्ने बताउनुभयो। हामी विश्वमा निरीह शान्ति होइन, न्यायपूर्ण शान्ति र मानव अधिकारको रक्षामा हुनेछौं, प्रधानमन्त्री ओलीले भन्नुभयो। ध्यानाकर्षण पत्रमा नेपालको तटस्थ परराष्ट्र नीतिको मान्यतामा परिवर्तन गर्न र अन्यायमा परेकाको पक्षमा स्पष्ट रूपमा संयुक्त राष्ट्र संघ जस्ता मंचमा मत जाहेर गर्न माग गरिएको छ। ज्ञापन पत्रमा हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी र इजरायलमा रहेका हजारौं नेपाली युवाहरूको जीवन रक्षाका लागि युद्धकालभरि नेपाल ल्याउने कार्य गर्न पनि माग गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित महेन्द्र नारायण निधिको संघर्षमय जीवनीमा आधारित नेपालका निधि नामक पुस्तक लोकार्पण गर्नुहुँदै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न न्यायपूर्ण, समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी, जवाफदेही र सुशासन पहिलो शर्त भएको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले महेन्द्र नारायण निधिका बहुआयामिक व्यक्तित्व नेपालमा लोकतन्त्र स्थापना र पुनस्थापना तथा सामाजिक सांस्कृतिक जागरण बारे जान्न र बुझ्न चाहनेका लागि संग्रहणीय सामग्री हुने स्पष्ट पार्नुभयो। सभामुख देवराज घिमिरेले शिक्षा सम्बन्धी विधेयक संसदबाट छिट्टै पास गर्न भूमिका निर्वाह गर्ने बताउनु भएको छ। इन्द्रचन्द्र क्याम्पस बिर्ता मोडले आज आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले प्रतिस्पर्धी र क्षमतावान जनशक्ति निर्माण गर्न सोही अनुसार मेहनत गर्न विद्यार्थी र क्याम्पस प्रशासनलाई आग्रह गर्नुभयो। उहाँले क्याम्पसलाई आधिकारिक गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। गृहमन्त्री रमेश लेखकले कानून विपरीतका हरेक गतिविधि दण्डनीय भएको स्पष्ट पार्नु भएको छ। आज नेपाली कंग्रेस कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले देशमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न सरकार केन्द्रित रहेको बताउनुभयो। गृहमन्त्री लेखकले मर्यादित ढंगबाट आलोचना विरोध प्रदर्शन गर्न पाइने भए पनि अमर्यादित अश्लील र अराजक गतिविधि सह्य नहुने बताउनुभयो।
आलोचनाहरू विरोधहरू प्रदर्शनहरू संयमित हुनुपर्छ, मर्यादित हुनुपर्छ र समाजलाई अत्यन्त अमर्यादित दिशातर्फ लैजाने र उश्रृङ्खलतातर्फ प्रेरित गर्ने काम लोकतन्त्र सम्मत हुन सक्दैन। त्यस्ता कुराका लागि हामी अत्यन्त ज्यादा सचेत छौँ। लोकतन्त्रलाई अनुशासनका पद्धतिका रूपमा स्थापित गर्न जरुरी छ। त्यसकारण सरकार मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न, मुलुकमा सुशासन कायम गर्न, आर्थिक गतिविधिहरू बढाउन, शान्ति सुरक्षा स्थापित गर्न, संविधान र कानूनको कार्यान्वयन गर्न संवेदनशील छ, गम्भीर छ र हामी यस दिशामा लागेका छौं।
गृहमन्त्री लेखकले सुदूरपश्चिम प्रदेशबाट शुरूआत गरिएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीले नयाँ योजना बनाउन सघाउने विश्वास व्यक्त गर्नुभयो। आज कैलालीको धनगढ़ीमा सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको समेत उहाँले जानकारी दिनुभयो। लोकतन्त्रलाई अनुशासनका रूपमा विकास गर्न जरूरी रहेको बताउँदै मन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै रहेको दोहोर्याउनुभयो। सरकारले देशभरका 14 वर्ष मुनिका बाल बालिकाको क्यान्सर उपचार निशुल्क शुरू गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमबीच भक्तपुर क्यान्सर अस्पतालमा निशुल्क बाल क्यान्सर उपचार सेवाको शुभारम्भ गर्नुभएको हो। कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा रहेको सीमित स्रोत साधन जनशक्ति र पूर्वाधारबीच असीमित सेवा दिने संकल्प लिएर देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाउने कार्य अन्तर्गत 14 वर्ष मुनिका 16 लाख बालबालिकाका लागि निशुल्क क्यान्सर उपचार सेवा प्रारम्भ भएको बताउनुभयो। विश्व स्वास्थ्य संगठनको सहयोग र अन्य निकायहरूको समन्वयमा नपुग स्रोत नेपाल सरकारले व्यवस्था गर्ने गरी सो सेवा शुरू भएको मन्त्री पौडेलले बताउनुभयो। उहाँले स्वास्थ्य बीमाको रकम भुक्तानी नपाएको विषयमा अध्ययन हुँदा अस्पतालले बिरामी जाँचेको तथ्याङ्क बढ़ी देखाएको भन्दै त्यस्ता अस्पताललाई कार्यवाही गर्ने चेतावनी दिनुभयो। मन्त्री पौडेलले सरकारले कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा बाल बालिकाको क्यान्सर उपचार सेवा निशुल्क गर्ने निर्णय गरेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई 24 घण्टाभित्र हवाई भाड़ा दर उपलब्ध गराउन निर्देशन दिनुभएको छ। हवाई भाड़ा वृद्धिबारे मन्त्रालयमा बोलाएको सरोकारवाला वायु सेवा कम्पनीहरूले उच्च भाड़ा लिएको भन्दै त्यसबारे पुनर्विचार गर्न मन्त्री पाण्डेले निर्देशन दिनुभएको हो। यसअघि हवाई सेवा कम्पनीहरूले नियामक निकायसँगको छलफलमा भाड़ा नियन्त्रणका लागि 5 बुँदे सहमति गरिएको भए पनि त्यसको कार्यान्वयन नगरेको मन्त्री पाण्डेले उल्लेख गर्नुभयो। हवाई भाड़ा वृद्धिबारे गुनासो बढ़ेपछि परराष्ट्र श्रम र पर्यटन मन्त्री बीचको बैठकले समेत हवाई भाड़ा नियन्त्रणका लागि छलफल गरिएको स्मरण गराउँदै उहाँले राज्य र नागरिकप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह गर्नुभयो। मन्त्री पाण्डेले राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले समेत अचाक्ली हवाई भाड़ा लिएको प्रति सचेत गराउनुभयो। मन्त्रालयका सचिव डाक्टर गणेश पाण्डेले सम्झौता अनुसार एयरलाइन्सले किन अटेर गरेको भन्दै प्रश्न गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले खेल कूटनीतिको विकास र विस्तारका लागि आवश्यक सहयोग पुर्याउन नेपाल सरकारका खेल एवं साहसिक खेल क्षेत्रसँग सम्बन्ध मन्त्रालय विभाग एवं पदाधिकारीहरूलाई आग्रह गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित साहसिक खेल सम्बन्धी उच्च स्तरीय परामर्श बैठकमा उहाँले नेपालमा साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तारका प्रशस्त सम्भावना रहेकोले त्यसतर्फ लाग्न सम्बद्ध पदाधिकारी एवं निकायहरूलाई आग्रह गर्नुभएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश जनता र लोकतन्त्रका विरूद्ध हुने सबै खालका षड्यन्त्रलाई चुनौती दिएर अघि बढ़ने बताउनु भएको छ। नेकपा माओवादी केन्द्र गोर्खाले सदरमुखामा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकार हुँदा संविधान कार्यान्वयनसँगै देशमा सुशासन, उज्यालो नेपाल निर्माण लगायत महत्वपूर्ण काम भएको दावी गर्नुभयो। अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको सरकारले गरेका राम्रा काम जनतासम्म पुर्याउन हिचकिचाउन नहुने बताउनुभयो। सुशासन र भ्रष्टाचार विरूद्ध इतिहासमै पहिलो पटक रेकर्ड हुने किसिमले भ्रष्टाचारीमाथि कार्यवाही प्रक्रिया माओवादीको नेतृत्वको सरकारले गरेको अध्यक्ष प्रचण्डले जिकिर गर्नुभयो। चालू आर्थिक वर्षको चार महिनामा 12,71,94,59,000 रूपियाँको विद्युत भारत निर्यात भएको छ। गत साउन, भदौ, असोज र कार्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको 1,66,78,92,000 युनिट विद्युत भारत निर्यात गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणले भारतको हरियाणा र बिहार राज्यमा औसत दर प्रति युनिट 7.63 रूपियाँमा विद्युत बिक्री गरी रहेको जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत असोजमा आएको बाढ़ी पहिरोका कारण जलविद्युत केन्द्रहरू र प्रसारण लाइनमा क्षति पुगी विद्युत उत्पादन बन्द हुँदा निर्यात प्रभावित बनेको बताउनुभयो। प्राधिकरणले भारतीय बजारमा 28 आयोजनाबाट उत्पादित 941 मेगावाट विद्युत बिक्री गर्न स्वीकृति पाएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल अन्तिम चरणमा पुर्याएको छ। समितिको आज बसेको बैठकले विधेयकमाथिको दफावार छलफल सकेर प्रतिवेदन तयार पार्न समितिले सचिवालयलाई निर्देशन दिएको सभापति तुलसा कुमारी दाहालले जानकारी गराउनुभयो। नवीकरणीय ऊर्जाको प्रवर्धन, विकास र विस्तार गरी दिगो ऊर्जामा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्य राखेर विधेयक ल्याइएको थियो। बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अधिकार प्रयोग गर्नेले दायित्व समेत वहन गरेको छ कि छैन भन्ने कुरालाई समेत ध्यान दिने गरी कानून निर्माण गरेर अगाडि बढ़नुपर्ने बताउनुभयो। देशभरका सड़क पूर्वाधारमा तोकिएको भन्दा बढ़ी भार बोकेको वा नबोकेको भन्ने पत्ता लगाउने प्रणालीका रूपमा रहेको धर्मकाँटालाई अब क्रमशः डिजिटल बनाइँदै लगिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसाय महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले आज संयुक्त रूपमा धादिङको धार्केमा रहेको धर्मकाँटालाई डिजिटल डिजिटलाइजेशन गर्ने घोषणा गर्नुभएको छ। शुभारम्भ कार्यक्रममा मन्त्री दाहालले डिजिटल धर्मकाँटाले सरकारको यातायात नीति कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी 5 दिने नेपाल भ्रमणको क्रममा आज काठमाडौँ आइपुग्नु भएको छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी प्रेमध्वज अधिकारीले स्वागत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। भ्रमणका क्रममा जनरल द्विवेदीलाई भोलि राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कंग्रेसका टीका चौधरी भूल निर्विरोध निर्वाचित हुनुभएको छ। जिल्ला समन्वय समितिको प्रमुखमा उम्मेद्वारी दिनुभएका नागरिक उन्मुक्ति पार्टीका रूपमती डगौरा थारूले आज उम्मेद्वारी फिर्ता लिनुभएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिनुभयो। जीसस प्रमुखका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलले उम्मेद्वारी दिएका थिएनन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 5 दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। आज जिल्ला अदालत काठमाडौँले उनलाई 5 दिन हिरासतमा राख्न अनुमति दिएको साइबर ब्यूरोका प्रवक्ता एवं एसपी दीपक राज अवस्थीले जानकारी दिनुभयो। साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईलाई म्याद थप्न जिल्ला अदालत काठमाडौँ लगिएको थियो। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा संचालित राष्ट्रपति महिला उत्थान कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ। स्थानीय स्तरमा सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुँदा विगतमा दुर्गम तथा विकट ठाउँहरूमा गर्भवती तथा सुत्केरी महिलाले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहेको थियो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत अहिले हेलिकप्टरबाट गर्भवती तथा सुत्केरी महिलाहरूको उद्धार गरिन थालेपछि उनीहरूले सुरक्षित प्रसूति सेवा पाउन थालेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र बिकको रिपोर्ट।
म गर्भवती हुँदा साह्रै अप्ठ्यारो भयो, थियो बन्नु पर्ने अवस्था थियो। सरकारले हेरी मार्छ छुट्टी लगेर छुट्टी हुन पाएँ, सरकारलाई धेरै धेरै धन्यवाद छ।
हिमाली गाउँपालिका वडा नम्बर 4 भोरताकी साउनी भण्डारी महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा संचालित राष्ट्रपति महिला उत्थान कार्यक्रम उहाँ जस्तै प्रसव पीड़ा खेप्नु परेका समस्याग्रस्त बाजुराका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि प्रभावकारी बन्दै गएको छ। अत्यधिक रक्तस्रावसँगै पेटमा बच्चा सही अवस्थामा नभएपछि अस्पताल बाजुरामा सुत्केरी गराउन नसकेर हेलिकप्टर मार्फत सुर्खेत उद्धार गरिएकी जगन्नाथ गाउँपालिका वडा नम्बर 2 आशबाडाकी जे निराई यो कार्यक्रम लागू भए पश्चात बाजुरामा हालसम्म लामो प्रसव व्यथा लागेर सुत्केरी हुन नसकेका र गर्भवती तथा सुत्केरी हुँदा समस्या देखिएका 27 जना महिलाको जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा निशुल्क हवाई उद्धार गरिसकिएको छ। जिल्लामा सुविधा सम्पन्न अस्पताल नभएका कारण यो कार्यक्रम दुर्गम पहाड़ी गाउँमा जटिल समस्या भएका गर्भवती तथा सुत्केरी महिला र शिशुको ज्यान जोगाउन वरदान साबित बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालय बाजुराका कम्प्युटर अपरेटर नयन रावल
कार्यक्रम मार्फत बाजुरा जस्ता दुर्गम जिल्लाहरूको हकमा अत्यन्तै राम्रो तथा प्रभावकारी कार्यक्रम रहेको देखिन्छ।
बाजुरामा सहज सड़क छैन, अस्पतालहरूमा समेत गुणस्तरीय सेवा छैन। असहज स्थिति भएका सुत्केरी र गर्भवतीलाई सुर्खेत, नेपालगंज, धनगढ़ी र काठमाडौँ पुर्याउनु यहाँका नागरिकको बाध्यता हो। पैसा खर्च गरेर हवाई उद्धार गर्न नसक्ने बरू ज्यानै जोखिममा राखेर जिउने बाजुरा जस्ता विकट क्षेत्रका विपन्न स्थानीयका लागि यो कार्यक्रम अत्यन्तै फलदायी भएको बताउनुहुन्छ। जिल्ला अस्पताल बाजुरामा कार्यरत स्टाफ नर्स निशा रोकाया
भौगोलिक विकटताको कारणले जिल्ला अस्पतालमा आउन पनि टाइम धेरै लाग्ने भएको भएर जुन फेरि फेरिमा भएको स्वास्थ्य संस्थाहरू छ त्यहाँ चाहिँ तालिम प्राप्त स्वास्थ्य कर्मीको अभाव पनि एउटा मुख्य कारण रह्यो। त्यस्तै औजार उपकरणहरू हरेक कुराहरूको समस्याले गर्दा चाहिँ राष्ट्रपति उत्थान कार्यक्रमले चाहिँ एकदम सहयोग पुर्याएको छ।
निशुल्क हवाई उद्धार कार्यक्रम बाजुरा लगायत दुर्गम पहाड़ी जिल्लाहरूमा प्रभावकारी बनेसँगै गम्भीर समस्यामा परेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुले अकालमै ज्यान गुमाउने अवस्थामा कमी आएको देखिन्छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई जमीनमुनि बिछ्याउने विस्फोटक पदार्थ उपलब्ध गराउने बताउनु भएको छ। रसियाली सैनिकहरू तीव्र रूपमा युक्रेनी भूभागमा अघि बढ़न थालेपछि त्यसलाई रोक्ने उद्देश्यले त्यस्तो विस्फोटक पदार्थ अमेरिकाले दिन लागेको हो। अमेरिकाले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिने निर्णय गरे लगत्तै भूमिगत बारूद पनि दिन लागेको हो। यसैबीच रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग सम्बन्धी कानूनलाई परिमार्जन गर्नु भएको छ। उहाँले आणविक शक्ति सम्पन्न कुनै राष्ट्रको सहयोगमा आफू विरूद्ध परम्परागत हतियारबाट आक्रमण गरिए पनि रसियाले आणविक हतियार प्रयोग गर्न सक्ने प्रावधान राख्नु भएको बेलायती प्रसारण संस्था बीबीसीले जनाएको छ। यसैबीच युक्रेनको कीवमा रहेको अमेरिकी दूतावासमा हवाई आक्रमण हुने चेतावनी आएपछि दूतावास बन्द गरिएको छ। युक्रेन र रसियाबीच भने गए रातभरि नै आपसमा ड्रोन हानाहान भएको थियो। युक्रेनले अमेरिकाबाट प्राप्त लामो दूरीका क्षेप्यास्त्र पहिलो पटक आफ्नो भूमिमा प्रहार गरेको रूसले दावी गरेको छ। रूसको रक्षा मन्त्रालयले युक्रेनले ब्रायनस्क क्षेत्रमा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएको हो। रूसी भूमिमा 5 क्षेप्यास्त्र प्रहार गरिएको र आफ्नै सैनिक शिविरमा आग लागि भएको रक्षा मन्त्रालयले जनाएको छ। अमेरिकाले हालै मात्रै रूसलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोगको अनुमति दिएको थियो। अब खेल समाचार अजय बमबाट।
प्रधानमन्त्री केपी शर्मा ओली समक्ष बेसबल खेल क्षेत्रका विभिन्न संस्थाले नेपाल ओलम्पिक कमिटी एनओसीलाई विधिसम्मत र पारदर्शी रूपमा सञ्चालन गर्न माग गरेका छन्। प्रधानमन्त्री निवास बालोटारमा बुधबार ती संस्थाका प्रतिनिधिले ओलम्पिक कमिटिले नैतिक प्रशासनको मापदण्ड पालना गर्न
पारदर्शिता, समावेशिता र लोकतन्त्रलाई प्रबन्धन गर्ने अन्तर्राष्ट्रिय दिशा निर्देशहरूसँग मिल्दोजुल्दो गराई नेपाली खेलकुदको भविष्य सुनिश्चित गर्न माग गरेका हुन्। अध्यक्ष जीवराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटिले आफूहरूलाई वर्षौंदेखि मान्यता नदिएको र तेस्रो कार्यकालका लागि कमिटिको विधान संशोधनको प्रयास गरेकाले सरकारबाट आवश्यक निर्देशन भई त्यस्ता गतिविधि रोक्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता र विधिलाई ख्याल गर्दै खेल क्षेत्रका निकाय र संस्थाले आफूलाई पारदर्शी बनाउनु पर्नेमा जोड दिनुभयो। दक्षिण एसियाली फुटबल महासंघ साफ महिला U20 च्याम्पियनशीपको छैटौं संस्करण बंगलादेशमा हुने भएको छ। साफ प्रतियोगिता सञ्चालन समितिको बुधबार बसेको बैठकले प्रतियोगिता आगामी फेब्रुअरी 11 19 बंगलादेशमा गर्ने निर्णय गर्यो। बंगलादेशले चौथो पटक यो प्रतियोगिता आयोजना गर्दैछ। यो प्रतियोगिता U18, U19 र U20 नाममा हुँदै आएको छ। पछिल्लो संस्करणमा भारत र बंगलादेश संयुक्त रूपमा विजेता भएका थिए। त्यसै गरी बैठकले साफ पुरुष U19 च्याम्पियनशीप 2025 नोभेम्बर 5 15 गतेसम्म भारतमा गर्ने निर्णय पनि गरेको छ। विभागीय टोली नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा U18 युथ लीगमा बुधबार चर्च बोइज युनाइटेड विरूद्ध 3-1 जित दर्ता गरेको छ। जितसँगै 11 खेलमा 26 अङ्क जोडेको पुलिस शीर्ष स्थानमा छ। पराजित चर्च वाइज समान खेलबाट 14 अङ्कका साथ 9 स्थानमा छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा पुलिसलाई जित दिलाउन कप्तान सुभाष बमले 2 तथा सिरन कार्कीले 1 गोल गरे। चर्च वाइजका लागि अनुज थिङले गोल फर्काए।
अब मौसम। आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 25.3 डिग्री सेल्सियस, न्यूनतम 11 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 21.5 डिग्री सेल्सियस, न्यूनतम 9.2 डिग्री सेल्सियस। पोखराको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 12.2 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 9.2 डिग्री सेल्सियस। दिपालको अधिकतम 26.2 डिग्री सेल्सियस, न्यूनतम 10.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल सधैं शान्ति, मानवाधिकार र न्यायका पक्षमा रहने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। 24 घण्टाभित्र हवाई भाडाधर उपलब्ध गराउन वायु सेवा कम्पनीहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको निर्देशन। चालू आर्थिक वर्षको 4 महिनामा 12.71 अर्ब रूपियाँको विद्युत भारत निर्यात। अमेरिकाले युक्रेनलाई जमीनमुनि बिछ्याउने विस्फोटक पदार्थ उपलब्ध गराउने र 20 वर्ष मुनिको साफ महिला साफ च्याम्पियनशीप 6 संस्करण बंगलादेशमा आयोजना हुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।